नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौ। यसपालि पनि दुई बाली धान खेतीको विस्तार आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ राष्ट्रिय धान दिवस तामझामका साथ मनाइएको छ। नेपालको कुल ग्राह्य उत्पादनमा 29.4% योगदान कृषि क्षेत्रको छ। कृषिमा 60.4% जनसंख्या आश्रित छन्। कृषि ग्राह्य उत्पादनमा धानको योगदान 20% रहेको कृषि विकास मन्त्रालयले जनाएको छ। अहिले नेपालमा 15,52,000 हेक्टरमा धान खेती भइरहेको छ। खेती गरिने 50.2% जमिनमा धान खेती हुने गरेको छ। मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुन्छ। मनाङ र मुस्ताङ बाहेक 73 जिल्लामा धान खेती हुन्छ। तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषदले विकास गरेको 63 धानको जातको खेती गरिन्छ। चालू आर्थिक वर्ष 2073-74 52,30,000 मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क सरकारसँग छ। आउँदो आर्थिक वर्ष 2074-75 54,00,000 मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखिएको कृषि विकास मन्त्रालयले जनाएको छ। धान उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएकाले आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धि दर 7.5% उकालो लाग्ने विश्वास गरिएको छ। यसैले यो वर्षको धान दिवसको नारा दुई बाली धान खेतीको विस्तार आर्थिक समृद्धिको आधार भन्ने तय गरिएको हो। खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको 20% हिस्सा चामलमै पाइन्छ। विश्वका 114 देशमा धानको उत्पादन हुने गर्छ। संसारमा 16,32,00,000 हेक्टरमा 74,09,00,000 मेट्रिक टन धान उत्पादन हुन्छ। सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो। त्यसपछि भारत, इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान छन्। आजको कार्यक्रममा हामी राष्ट्रिय धान दिवस र धान रोपाई गर्ने तरिकाको बारेमा कुरा गर्छौ। सबैभन्दा पहिले धान दिवसको अवसरमा नार्कको आयोजनामा भएको कार्यक्रमबारे जानकारी। धान दिवसको अवसरमा खुमलटारमा विशेष कार्यक्रम भएको थियो। कार्यक्रममा कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वर प्रसाद रिजाल सहित नार्कका विज्ञ तथा सरकारवालाको उपस्थिति थियो।
धानले नेपाली खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता कायमका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको छ। मौसमले साथ दिएपछि, साथ दिँदाखेरि, समयमा वर्षा हुँदाखेरि धानको उत्पादन एकदम राम्रो हुन्छ र हाम्रो चाहिँ आर्थिक उन्नति एकदम आशाप्रद रूपमा चाहिँ अगाडि जान्छ। हाम्रो जीडीपी एकदम अगाडि बढिहाल्छ। गत सालको हाम्रो धान उत्पादनको राम्रो प्रगतिले गर्दाखेरि हाम्रो जीडीपीमा एकदम डाइरेक्ट प्रभाव परेको छ। नेपालमा वार्षिक करिब 1.5 खर्ब रूपियाँ बराबरको धान तथा उप उत्पादनहरू प्राप्त हुने हुँदा यसको उत्पादनमा हुने उतार चढ़ावले मुलुकको कुल गारस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव परेको छ। नेपालको कुल गारस्थ उत्पादन जीडीपीमा 29.4% योगदान रहेको कुल कृषि क्षेत्रमा कुल जनसंख्या करिब 60.4% जनसंख्या आश्रित रहेको देखिन्छ भने कृषि गारस्थ उत्पादनमा धानको मात्र करिब 20% योगदान रहेको छ। गत वर्ष 2073 रासायनिक मलखाद तथा उन्नत बिउ बिजनको समयमै उपलब्धता, कृषि प्रविधिमा आएको समयानुकूल सुधार तथा प्रभावकारी प्रसार, अनुकूल वर्षा भई समयमै रोपाई सम्पन्न हुने आदि कारणबाट अघिल्लो वर्ष तुलनामा करिब 21.66%ले उत्पादनमा वृद्धि भई थप 9,31,000 मेट्रिक टन धान उत्पादन भएको थियो, बढ़ोत्तरी भएको थियो र 52,30,000 मेट्रिक टन धान उत्पादन हुन पुगेको थियो। धानबारी लगाइएको क्षेत्रफल समेत अघिल्लो वर्ष तुलनामा 14% वृद्धि हुन गई 15,52,000 हेक्टर कायम भएको थियो। नेपालमा खेती गरिने कुल क्षेत्रफलको 50.2% जग्गामा धान खेती गरिन्छ भने यसमध्ये तराईमा 69.1%, पहाड़मा 26.8% र उच्च पहाड़मा 4.1% क्षेत्रफलमा धान खेती गरिन्छ। यसको उत्पादनमा क्रमशः 71.26% र 3% हिस्सा रहेको छ। नेपालमा मौसमको आधारमा चैते धान, बर्खे धान, भदैया धान, गैया धान र हिउँदे धान अथवा बोरो धानको रूपमा खेती हुने गर्दछ। नेपालको मनाङ र मुस्ताङ बाहेक 73 जिल्लामा धानको व्यावसायिक खेती गरिन्छ। समुद्र सतहबाट 60 मिटरदेखि लिएर संसारकै सबैभन्दा अल्को जुम्ला जिल्लामा समेत धानको राम्रो खेती हुन्छ। धानको उत्पादन लागत घटाई प्रतिस्पर्धी बनाउन रोपाई कटाई चुटाई तथा रोग किरा झारपात नियन्त्रणमा यान्त्रिकरणलाई समेत नेपाल सरकारले जोड़ दिँदै आएको छ। विगत केही दशक अघिसम्म नेपालबाट धान चामल निर्यात हुने गरेको थियो, एउटा कम्पनी नै थियो धान चामल निर्यात कम्पनी, र अहिले आएर हामी चाहिँ भारत, बंगलादेश, बहराइन, जापान, थाइल्याण्ड आदि देशहरूबाट करिब 25 अर्ब भन्दा बढी नेपाली रूपियाँ बराबरको धान आयात गरिरहेका छौं। यसो हुनुमा युवा शक्तिको विदेश पलायन, बढ्दो जनसंख्या, खाद्यान्न बालीको उपयोगमा विविधीकरण नहुनु, नेपाली जनताको प्रति व्यक्ति आमदानी वृद्धिसँगै मसिना र बासनदार चामलको उपयोगमा वृद्धि, त्योग्य जमिनहरू गैर कृषि कार्यमा उपयोग हुनु, श्रम शक्तिको अभाव आदि कारणले हाम्रो चाहिँ उत्पादन घट्दै गइरहेको छ। यसका साथै मौसमी प्रतिकूलताका कारण धान सिजनमा अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि, रोग किराको प्रकोप आदि कारणले गर्दाखेरि पनि धानको उत्पादन घट्दै गएको छ। देशलाई धानमा आत्मनिर्भरतर्फ उन्मुख गर्ने उद्देश्यले कृषि विभाग बाली विकास निर्देशनालय मार्फत अब 71-72 जिल्लाहरूमा मसिना र धान बासनदार धान उत्पादन प्रवर्धन कार्यक्रम शुरू भइरहेको छ। अब 72-73 तराईका विभिन्न 15 जिल्लाहरूमा सञ्चालन भइरहेको वृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन भइरहेको छ र हाल तराई तथा मध्य पहाड़का 35 जिल्लामा सञ्चालन भइरहेको यो वृहत्तर धान उत्पादन कार्यक्रमले अझ गति लिँदै गइरहेको छ। आगामी आर्थिक वर्ष 74-75 सम्बन्धित गाउँपालिका र नगरपालिका मार्फत सञ्चालन हुने गरी स्थानीय स्तरमा नै बजेट विनियोजनको व्यवस्था मिलाइएको छ। साथै चालू आर्थिक वर्षदेखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत पकेट, ब्लक, जोन र सुपर जोनको अवधारणा अनुसार हाम्रो चाहिँ धान बाली कार्यक्रम पनि प्रवर्धन गर्दै आइरहेका छौं। धान रोप्ने सिजनमा रासायनिक मलको अभाव हुन नदिन कृषि विकास मन्त्रालय मार्फत यस अब 73-74 2,70,000 मेट्रिक टन रासायनिक मल आयात भएको थियो भने 2,20,000 मेट्रिक टन बिक्री वितरण भइसकेको छ। यसै गरी 3,000 मेट्रिक टन धानको विकासे धानको बिउ अनुदानमा वितरण भइरहेको छ। नेपालमा संकलित स्थानीय तथा जंगली धानका जातहरू राष्ट्रिय कृषि अनुवांशिक केन्द्र जिन बैंकमा 2,400 इन्ट्रिजहरू चाहिँ सुरक्षण गरिएको छ। अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र फिलिपिन्समा 3,450, जापानमा 1,238, भारतमा 560, दक्षिण कोरियामा 424, यसरी चाहिँ हाम्रा नेपाली धान पनि त्यहाँ राखिएका छन् र चाहिँ सम्बन्धित देशका पनि अनुवांशिक जातका धानहरू सुरक्षित गरेर राखिएका छन्। आगामी केही वर्षमा धान चामलमा आत्मनिर्भर हुने राष्ट्रिय संकल्पलाई साकार पार्न कृषि विकास मन्त्रालय अन्तर्गतका निकायबाट धान बाली प्रबन्धनमा रणनैतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैते धान र बर्खे धान प्रबन्धनका प्रयासहरू समेत भइरहेका छन्। यस अन्तर्गत करिब 50 जिल्लाहरूमा चैते धानको क्षेत्रफल विस्तार गरी हालको 1,18,000 हेक्टरबाट 3,00,000 हेक्टर पुर्याउने व्यवस्था गरिएको छ र धानको उत्पादकत्व वृद्धि गरी उत्पादन क्षमता अनुसारको उत्पादकत्व हासिल गर्नु नै आत्मनिर्भरताका लागि मार्गचित्र रहेका छन्। दुई बाली धान खेतीको प्रवर्धन गर्न सकेमा मात्र आगामी 3 वर्षमा धानको उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ। दुई बाली धान खेती प्रबन्धनका लागि धानको न्यूनतम समर्थन मूल्य, सिंचाईको पर्याप्तता, उन्नत जातको विकास र प्रसार, उत्पादनोपरान्त क्षति न्यूनीकरण, यन्त्रीकरणको भरपर्दो व्यवस्था आदि विभिन्न प्रयासहरू भइरहेका छन्। असली धान कृषकहरूलाई चाहिँ धान खेतीमा आकर्षण गर्नुको लागि जिनको सर्ट, जिनकै प्यान्ट, त्यसपछि गमबुट, क्याप आदि चाहिँ हामीले अनुदानमा उपलब्ध गराएर हाम्रा चाहिँ विदेशीका युवाहरूलाई आकर्षण गरेर धान खेतीमा लगाउनु पर्ने आवश्यकता देखिएको छ र हामी कृषि मन्त्रालयमा यस सम्बन्ध छलफल भइरहेको छ।
उहाँ हुनुहुन्थ्यो कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वर प्रसाद रिजाल। कार्यक्रम बदलिदो नेपालमा धान खेती गर्ने तरिका बारे कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। पानी पर्ने बित्तिकै किसान खेत पसेका छन्। कतिपय ठाउँमा रोपाई चलिरहेको छ भने कतिपय ठाउँमा बाँकी छ। धान रोपाईमा लागेका किसानले ध्यान दिनुपर्ने कुरा र धान रोप्ने प्रविधिको विषयमा नार्कका कृषि इन्जिनियर गणेश शाहसित हामीले कुराकानी गरेका छौं।
गणेशजी स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
धानहरू कसरी रोप्नुपर्छ, खास हाम्रो किसानहरूले जसरी रोपिरहनु भएको छ त्यो नै ठिक छ?
धन्यवाद। सबभन्दा पहिला त म के भन्छु कि हाम्रो जुन परम्परागत तरिका छ धान रोप्ने, त्यो चाहिँ धेरै खर्चिलो छ। त्यसको लागि हामी के गर्छौँ, पहिला चाहिँ खेतलाई जोत्छौँ, त्यसपछि खेतलाई चाहिँ हिल्याउँछौँ, पाटा लगाउँछौँ, त्यसपछि त्यसमा हामीले करिब करिब 3-4 हप्ताको बेर्ना चाहिँ सार्छौँ। यस कारणले गर्दाखेरि खर्च चाहिँ धेरै हुन्छ, समय पनि बढी लाग्छ, यस कारणले पनि चाहिँ धेरै ढिलो गरेर रोपाई चाहिँ हुन्छ। र अर्को कुरो के छ कि अहिले के भन्छ, श्रमिकहरूको जुन
मतलब
अभाव चाहिँ देखिन्छ, त्यस कारणले पनि चाहिँ ढिलो भएर जान्छ, रोपाई गर्न ढिलो हुन्छ र ढिलो गरी रोप्दाखेरि उत्पादनमा पनि असर पर्छ।
ए भनेपछि अहिले जसरी किसानले वर्षौं पहिलेदेखि नै खेत रोपाई गर्ने जसरी काम गरिरहनु भएको छ, त्यो तरिका चाहिँ उत्पादन र खर्च कटाउने हिसाबले चाहिँ उपयुक्त होइन?
अब हामीले गर्दै आएका छौं, तर वास्तवमा धेरै खर्चिलो चाहिँ छ र उत्पादनमा पनि पक्कै असर परिरहेको हुन्छ, जुन कि कुरा किसानलाई जानकारी छैन। अर्को कुरो म जानकारी गरौं, खास गरेर कृषक बन्धुहरूलाई जानकारी के गर्न चाहन्छु कि हामीले खेतलाई जब कदबा गर्छौं नि, हिल्याउँछौं नि, त्यसपछि त्यसको उर्वरा शक्ति चाहिँ घट्छ
हिल्याउँदाखेरि
र हामीले नहिल्याइकन त्यतिकै चाहिँ छरुवा धान चाहिँ गर्न सक्छौ। त हामीलाई चाहिँ के छ कि माटोको जुन उत्पादकत्व छ त्यो घट्ने, यो समस्याबाट पनि मुक्ति पाउँछौ। कम खर्चमा हामी चाहिँ धानको बुवाई गर्न सक्छौ, रोपाई होइन कि बुवाई गर्न सक्छौ, र त्यसपछि चाहिँ मतलब उत्पादन पनि बढी लिन सक्छौ। त्यसमा हामी चाहिँ दुईटा विधि छ, त्यसबाट चाहिँ गर्न सक्छौ। एउटा विधि के छ कि छरुवा धान प्रविधि, मसिनबाट हो चाहिँ बुवाई गर्ने। त्यसमा हामी चाहिँ खेतलाई जोतिराख्नु पर्दैन, नजोतिकन नै चाहिँ हामी बिउ चाहिँ एकैचोटि माटोमा चाहिँ हाल्न सक्छौ। त्यसको लागि मसिन चाहियो। र अर्को चाहिँ विधि छ, यदि धेरै पानी परिसकेको छ, टाइमली हामीले बुवाई गर्न सकेका छैनौँ भने, खेतमा पानी जमिसकेको छ भने, त्यसमा हामी एउटा मसिन चाहिँ हुन्छ ड्रम सिडर। त्यो ड्रम सिडरमा हामीले अङ्कुरित बिउलाई हालेर अनि खेतमा चाहिँ लिएर जान्छ।
तपाईँले दुईटा कुरो भन्नु, एउटा चाहिँ सुक्खामा, अर्को चाहिँ धेरै पानी भएको ठाउँ,
धेरै पानी भन्दाखेरि हिल्याएको
ठाउँमा, भनेको अहिले नै किसानहरूले गरिरहेको ठाउँ भनौँ न, हिल्याएर रोप्ने जुन ठाउँ छ त्यसको लागि
हो। यसमा म चाहिँ के चाहिँ भन्न चाहन्छु कि जस्तै हामीले सुक्खामा चाहिँ बुवाई गर्यौँ भने धानको उत्पादन पनि बढी हुन्छ, किनभने हामीले टाइमली लगाउन सक्छौँ।
दोस्रो, त्यसको लागि चाहिँ बिउ उमार्नु परेन, ब्याड राख्नु परेन, सिधै
एकदम एकैचोटि मसिनमा हामी चाहिँ मसिनलाई सुरुमा कति किलोग्राम प्रति रोप्नीको हिसाबले बिउ छर्ने त्यो सेट गरिदिन्छौँ, कति गहराईमा चाहिँ रोप्ने त्यो पनि सेट
गरिदिन्छौँ,
मसिनमा चाहिँ सेट गर्ने हुन्छ। अनि सेट गरिदिएपछि लिएर चाहिँ गयौँ खेतमा चलाएपछि, अगाडि एउटा मसिन यस्तो छ, अगाडि जोताइ पनि गर्छ, सँगसँगै चाहिँ पछि चाहिँ छ लहरमा चाहिँ बिउ पनि हाल्दै जान्छ र यसको पछाडि पाटा पनि लगाउँदै जान्छ। त्यसपछि चाहिँ हामीले न बिउ खेल्ने झन्झट छ, न चाहिँ रोपाई गर्ने झन्झट।
यसलाई पालेसँग कुरा गर्दै जाउँ है। तपाईँले एउटा भन्नुभयो छरुवा धान भनेको सुक्खामा गर्ने, अर्को चाहिँ हिलोमा गर्ने। अब यही सुक्खामा गर्दाखेरि तपाईँले यो मेसिनको कुरा गरिरहनु भएको छ नि, यो मेसिन कत्रो हुन्छ, किसानले किन्दाखेरि कति पैसा तिर्नुपर्छ, कतिको चाहिँ हाम्रो सबै भौगोलिक जुन छ नि पहाड, तराई, हिमाल सबै
वास्तवमा दुई किसिमको मसिन हुन्छ। एउटा चाहिँ हुन्छ पावर टिलरबाट चल्ने, पावर टिलर जुन हामी यहाँ काठमाडौँ
भाइ ट्र्याक्टर भन्छौँ,
त्यसमा चाहिँ जोडेर चलाउने त्यो मसिन हो र करिब करिब 1.5 लाखको हाराहारीमा त्यो पावर टिलर सहित सिड ड्रिलको चाहिँ मोटामोटी दाम चाहिँ म भन्छु त्यो सबै ठाउँमा अलिअलि
1.5 लाख
झन्डै 1.5 लाख जति पर्छ र त्यसमा हामी के गर्न सक्छौँ कि बिउ पनि हाल्ने हुन्छ र मल पनि हाल्ने हुन्छ सँगसँगै त दुइटै हामी पहिला मिलाइदिन्छौँ जस्तै रोप्नेको कति चाहिँ बिउ हाल्ने त सुक्खामा हामीले चाहिँ गयौँ भने धान त दुई किसिमको हुन्छ मोटा धान र मसिना धान मसिना धान छ भने हामी हेक्टरमा मतलब 20 रोप्नीमा 45 किलो 30 किलो बिउ दिए पुग्छ मसिनाको लागि र मोटा धान छ भने त्यसको लागि करिब करिब 2 किलो रोप्नीको चाहिँ हाल्नुपर्छ त्यसरी चाहिँ सेट गरिदिन्छौँ मल चाहिँ हाल्नुपर्नेछ कुन मल हाल्दैछौँ त्यो पनि हामी सेट गरिदिन्छौँ अनि लिएर खेतमा जान्छौँ त्यसपछि पावर टिलर चलायौँ अनि चाहिँ चलाएपछि चाहिँ उसले आफ्नो काम चाहिँ बिउ चाहिँ जोताइ गर्दै बिउ छर्दै चाहिँ जान्छ एउटा त पावर टिलरको कुरो भयो अर्को चाहिँ छ कि तराईको कन्डिसनमा हाम्रो ठुलो ठुलो ट्र्याक्टर छ कतिपय किसानहरू किनिसकेका छन् जिरो टिल सी ड्रिल मसिन किनिसकेका छन् त्यसबाट हामी धान चाहिँ छर्न सक्छौँ जिरो टिल मसिनमा पनि त्यो अब ठुलो ट्र्याक्टर त्यो छरुवाकै हिसाबले हामी दुई किसिमले गर्न सक्छौँ छरुवामा पनि सुक्खामा पनि हामी दुई किसिमले गर्छौँ
तपाईँले भन्नुभयो एउटा तराईका किसानले त अहिले प्रयोग गरिरहेका छन्
हजुर
होइन तर पहाडमा चाहिँ त्यति प्रयोग भएको छैन
छैन छैन
पहाडको ठाउँले पनि हो
पहाडमा चाहिँ खास गरेर भ्याली जुन हुन्छ जहाँ अलि ठुलो ठुलो गाह्रा हुन्छ त्यस्तो ठाउँमा हामी चाहिँ पावर टिलरबाट चल्ने चाहिँ चलाउन सक्छौँ र त्यो पनि छैन भने अहिले सरकारले अनुदान दिएर मिनी टिलर पनि चाहिँ उपलब्ध गराउँदैछ सरकारबाट चाहिँ भइरहेको छ त्यस मिनी टिलरमा पनि हामी जोडेर चाहिँ चलाउन सक्छौँ यस्तो चाहिँ छ कि हिल कन्डिसनको लागि मतलब पहाडी क्षेत्रको लागि हजुर त्यो सानो चाहिँ पावरबाट चाहिँ पावर त पावर नै हो तर चाहिँ सानो चाहिँ इन्जन हुन्छ र त्यसबाट चाहिँ ड्रिल दिएर चाहिँ चलाउन सक्छौँ इनकेस त्यो उपलब्ध हुन सक्दैन भने हामी चाहिँ अर्को चाहिँ सानो ड्रिल नै हुन्छ तर म्यानुअली चलाउने हुन्छ त्यसबाट पनि हामी चाहिँ चलाउन सक्छौँ
अनि अर्को कुरो नि जस्तो यो ल्याउने साउने आली लाउने भन्ने कुरो चाहिँ यसमा पर्दैन नगरे नै हुन्छ आली नलाए पनि
एकदम एकदम केही पनि गर्नु पर्दैन जस्तै हामी अब भनौँ न गहुँ लगाएको चाहिँ ठाउँ छ गहुँ काटिसकेपछि हामी चाहिँ सिधै एकैचोटि चाहिँ नजोतिकन पनि जान सक्छौँ अनि एउटा कन्डिसन के हुन्छ कि खेतमा धेरै झारपात चाहिँ उम्रिसकेको छ भने झार हटाउनु पर्यो खास गरेर छरुवा धान प्रविधिमा सबभन्दा ठूलो समस्या भनेको झारपात चाहिँ हो झारपातलाई हामीले नियन्त्रण गर्नुपर्छ यदि खेत सफा छ भने खेत जोतिराख्नु परेन सिधै मसिनबाट
झार छ भने चाहिँ झार निकाल्नु
अनि झार चाहिँ ननिकालिकन त्यसको लागि दुई किसिमको औषधि पाउँछ एउटा हुन्छ ग्लाइफोसेट अर्को हुन्छ राउन्ड अप यो दबाई चाहिँ हामी छरिदिन्छौँ छरिदिएपछि चाहिँ त्यसमा भएको झारपात जम्मै सुक्छ सुकिसकेपछि सिधै मसिनबाट हामी चाहिँ लगाउन सक्छौँ यस कारणले त्यो एकदम जरुरी छ भन्दाखेरि यो जुन मैले भने कि त्यो झार मार्ने औषधिको लागि के अरे औषधि हो राउन्ड अथवा विषादी चाहिँ हो र पछि पनि जब धान हामी लगाइसक्छौँ त्यसपछि पनि चाहिँ बिउ उम्रिने बेलामा झारपात आउन सक्छ त्यसको लागि दुई किसिमको विषादी चाहिँ पाउँछ एउटा बिउ के अरे यो झारपात नउम्रिँदै छर्ने किसिमको हुन्छ र एउटा झारपात उम्रिसकेको छ भने त्यो मार्नलाई पनि हुन्छ भन्दाखेरि नउम्रिँदै छर्नु पर्यो भने हामी पेन्डामिथालिन भनेर एउटा विषादी पाउँछ त्यो चाहिँ 300 ml प्रति हेक्टरको दरले 20 रोप्नीमा त्यति चाहिँ 3.25 लिटर जति चाहिँ छरिदिने हो छरेर हामी छरिदियौँ भने आउँदैन झारपात नै आउँदैन अर्को चाहिँ त्यो पाइएन भने प्रिटिला क्लोर भन्ने चाहिँ झोल
यो विषादी किसानले सम्झना पनि गर्न नसक्नु होला जो त्यो झार कसरी मार्ने भनेर नजिकको कृषि कार्यालयमा गएर सोध्ने हो
भने
विज्ञहरूले भनिहाल्नुहुन्छ महत्त्वपूर्ण कुरा त तपाईँले के भन्नुभयो भने छरुवा धानको लागि धेरै समय खर्च गर्नुपर्ने आवश्यकता रहन्छ, खेताला पनि चाहिँदो रहन्छ होइन, एउटा मान्छेले जोतेर चाहिँ
हजुर
1.5 लाख रुपियाँमा यो मेसिन पाइन्छ
हो, मसिन र त्यो चाहिँ जुन सिड ड्रिल भयो त्यो र पावर टिलर
त्यो गरेर 1.5 भने त्यति धेरै महँगो पनि होइन यदि किसानले चाहिँ सामूहिक रूपमा गर्नुभयो भने पनि हुँदो रहेछ। तर किन त यो यस्तो तपाईँहरूले प्रविधि विकास गर्नुभएको छ, यति धेरै प्रविधिको बारेमा थाहा छ तर गाउँठाउँका किसानलाई थाहा छैन?
वास्तवमा यसमा चाहिँ जति चाहिँ के अरे किसान समक्ष चाहिँ यो के अरे मेसेज जानुपर्ने थियो त्यति गइसकेको छैन, तर बिस्तारै गइरहेको छ। अहिले कृषि इन्जिनियरिङ निर्देशनालय कृषि विभाग अन्तर्गत छ, त्यहाँबाट पनि प्रयास भइरहेको छ, नार्कबाट पनि प्रयास भइरहेको छ। भन्दाखेरि कृषि मन्त्रालय अन्तर्गत यो सामूहिक रूपमा हामीले प्रयास चाहिँ गर्दैछौँ।
यदि सामूहिक रूपमा किसान आउने हो भने अनुदानको पनि व्यवस्था छ?
अनुदानको व्यवस्था नेपाल सरकारले कृषि विभाग थ्रु चाहिँ दिएको छ र मसिन चाहिँ उपलब्ध भइरहेको
ठिक छ। अब अहिले त किसानले बिउ राखिसक्नुभयो ब्याडमा, ब्याडमा बिउ राखिसकेका किसानलाई यो त्यति खाँचो भएन किनभने यो प्रयोग पनि नहुने भयो। अब त किसानले त हिलोमै रोपाई गर्नुपर्छ जसले ब्याड राख्नु भएको छ, र अहिले यो सुन्दा सुन्दै धेरै किसानले ए धुलोमा पनि त सुक्खामा पनि त बिउ सिधै छरेर खेती गर्न सकिँदो रहेछ भन्ने कुरो थाहा पाउनु भयो भने उहाँले अर्को वर्षदेखि यो गर्न सक्नुहुन्छ। यति कुरा चाहिँ उहाँहरूले बुझिराख्नु पर्यो कि
तर यो वा विधिको लागि दुई चारवटा कुरा हामीले चाहिँ विचार गर्नुपर्छ, किनभने हाम्रो परम्परागत खेतीमा जब हामी हिल्याउँछौँ त्यसको त साइड इफेक्ट त छँदैछ माटोलाई असर पार्ने, तर यसको साथसाथै यसबाट चाहिँ झारपात नियन्त्रण पनि भएको हुन्छ
हिलोले गर्दा,
हिलो पार्ने कुराले गर्दा। त्यसकारण चाहिँ सबभन्दा पहिला चाहिँ के विचार हामीले गर्नु पर्यो कि लगाउने बेलामा खेत चाहिँ सफा हुनु पर्यो, झारपात चाहिँ हुनु भएन। र दोस्रो पॉइंट हुन्छ कि बिउको गहराई एकदम सेन्सिटिभ हुन्छ,
जस त्यो छर्ने बेला विज्ञसँग सल्लाह गर्नु राम्रो
हजुर होइन,
खास चाहिँ झारपातले दुःख दिनु सक्छ त्यो कुरामा ध्यान दिनु पर्छ।
र बिउ चाहिँ एक इन्च भन्दा तल जानुहुन्न,
अनि यसको लागि पछि पानी दिनुपर्छ पर्दैन?
पानी त दिनुपर्छ,
पानी पानी अड्यो भने त फेरि आली त लगाउनु पर्यो नि त।
आली आली भन्दाखेरि त प्राय त खेतमा त आली हुन्छ नि, काटिएको छ कहीँ बाँधिएको छैन भने त्यसलाई त बन्द
पर्यो, पानी जम्ने हुनु पर्छ।
र एउटा कुरो चाहिँ त पानी त जम्नु पर्छ, तर सुरुको अवस्थामा जस्तै कि उम्रिने बेलामा पानी खेतमा जम्नुहुन्न, जमेपछि त्यो फेरि मर्न सक्छ। यस कारणले हामी के गर्छौँ यसको लागि समय चाहिँ एकदम विचारणीय हुन्छ, कहिले चाहिँ लगाउने,
कहिले लगाउने, यति बेर त छरिसक्नु लगाइ,
अब त यो साल कतिपय ठाउँमा त भइसकेको छ, तर जुलाईको अन्तसम्ममा जुनको के अरे लास्टदेखि लास्ट विकदेखि जुलाईको फर्स्ट विक सेकेन्ड विकसम्म यो एकदम उचित समय हुन्छ। तर पछि
असारभरिमा लगाइसक्नु पर्ने,
असार होइन कि जेठै भनौँ, किनभने असारमा त जब पानी पर्न थाल्छ र खेतमा पानी जम्न थाल्छ त्यस्तो अवस्थामा सुक्खामा त हुँदैन, त्यस कारणले हामी चाहिँ छिटो चाहिँ छर्नुपर्ने हो। अर्को कुरो म के भनौँ, जस्तै कि हामीले धान रोप्दाखेरि नि कम्तीमा 45-50 जना चाहिँ श्रमिक चाहिन्छ एक हेक्टर खेत रोपाई गर्नलाई। अनि रोपाई गर्दाखेरि अर्को समस्या हेरौँ कि रोपाई गर्ने जुन श्रमिक हुन्छ उनीहरूलाई चाहिँ न्युरेर रोप्नुपर्छ, ढार दुख्ने समस्या हुन्छ, तर यसमा हामीले चाहिँ ढार दुख्ने समस्या देख्दैनौँ। अर्को कुरो, अहिले पनि हामी छरुवा धानमा जान सक्छौँ ड्रम सिडरबाट, ड्रम सिडरबाट हामी बिउ चाहिँ लगाउने, उम्रिसकेको हामी उमार्नुपर्छ, 24 घण्टा पानीमा भिजाउने, त्यसपछि झिकेर अलि 12 घण्टा जति चाहिँ छोपेर राखिदिने, अनि सानो सानो टुसा जब निस्किन्छ त्यस बेलामा चाहिँ ड्रम सिडरमा हाल्ने अनि चाहिँ लगाइदिने,
त्यो पनि पानी चाहिँदैन
नै, त्यस्तो अवस्थामा चाहिँ कडबा गर्नुपर्ने
मतलब
हिल्याउनु पर्ने हुन्छ। तर एउटा फाइदा के छ कि हामी दुईजना मान्छेबाट एक दिनमा 1.5 बिघा खेत मतलब 20 रोपनी खेत हामी लगाउन सक्छौँ दुईजना श्रमिकले मिलेर, कति सस्तो भयो।
एकदम एकदम, अब यो कुरा चाहिँ धेरै किसानलाई थाहा छैन, थाहा दिन पर्यो, किसानले नि खोजी नीति गर्न पर्यो, तपाईँहरूले पनि अब आफ्नो ठाउँबाट थाहा दिन पर्ने रहेछ। जसरी आज हामीले यहाँबाट गऱ्यौँ तपाईँले यति महत्त्वपूर्ण कुरा भन्नुभयो, धेरै किसानलाई थाहा भयो। अरू कुरा चाहिँ अब तपाईँले यो हिलोमा पनि छर्न सकिने प्रविधि भन्नुभएको त्यो रोप्ने त्यो बारेमा भनिदिनुहोस् न।
हिलोमा जुन चाहिँ अब रोप्ने कुरो जुन मैले ड्रम सिडरको कुरो गरेँ नि
अहिले भनिरहनु भएको
हजुर, ड्रम सिडरबाट जस्तै कि मैले भने कि अब त ढिलो भइसक्यो, अहिलेको अवस्थामा पनि यदि किसान दाजुभाइहरूले चाहिँ ब्याड राख्नु भएको छैन भने उहाँहरूलाई त धेरै त हामी अहिले सक्दैनौ, तर हामीसित ड्रम सिडर छ, मसिन, त्यो मसिन चाहिँ मान्छेले तान्ने हो, मसिनमा त्यसमा इन्जन पनि छ, काठमाडौँमा पनि छ, हाम्रो नार्क अन्तर्गतका स्टेसनहरूमा बाहिर पनि छ, अनि त्यसबाट हामी एकदम इजी हुन्छ।
त्यसको लागि किसानले केही कुरा त थाहा पाउनु पर्छ जुन कुरा तपाईँहरू सिकाइदिनु।
हजुर हजुर, हामी चाहिँ भनिदिन्छौँ, जस्तै त्यो धेरै कम्प्लिकेटेड कुरो पनि होइन, हामी चाहिँ बिउलाई पहिला चाहिँ राति चाहिँ पानीमा सोस्नलाई चाहिँ राखिदिन्छौँ, भोलिपल्ट झिकेर त्यसलाई चाहिँ बोराले छोपेर राखिदिन्छौँ, जब टुसाउँछ त्यो टुसाइसकेपछि चाहिँ हामी ड्रम सिडरमा हालेर मान्छेले पछाडितिर तान्ने हो, तान्दाखेरि त्यो नाच्छ, चक्का नाच्छ, अनि बिउ चाहिँ झर जान्छ, वजन करिब करिब 10-12 किलो मात्रै छ।
यो चाहिँ अब मान्छेले खासै हिल्याउन नि पर्यो, साउन नि पर्यो, आइल ल्याउन नि पर्यो, उही मान्छेले गर्ने काम मेसिनले गर्ने,
मसिनले गर्ने हो, तर हिल्याउनु पर्छ,
यो ड्रम सिडर साउन नि पर्यो भने सम्याउनु पनि पर्यो,
सम्याउँदाखेरि त अब जरुरी चाहिँ हुन्छ, पछिकोलाई सिँचाइ गर्दाखेरि सम्याइएको छ भने पानी चाहिँ एक रूपले चाहिँ बस्छ।
अब प्रविधि यति मात्रै हो कि अरू पनि छन्?
धान रोप्ने ट्रान्सप्लान्टर पनि छ,
त्यो बारे
ट्रान्सप्लान्टर अहिले धेरै किसानहरू, अब सबै ठाउँमा त होइन, तर कतिपय किसानहरूले अहिले सामूहिक रूपमा समूहमा किनेर चलाइरहेका छन्। म एउटा एक्जाम्पल दिन्छु, केही किसानहरूले चाहिँ पर्सनली चाहिँ किनेर पनि लगाइरहेका छन्, जस्तै पर्सा जिल्लाको एकजना किसान हुनुहुन्छ बिजबनिया गाविसको जय किशोर यादव, उहाँले एउटा चाहिँ ट्रान्सप्लान्टर किन्नुभएछ, त्यो ट्रान्सप्लान्टरको लागि अलग किसिमले ब्याड चाहिँ उमार्नुपर्छ, बिउ मारिसकेपछि त्यसमा प्लेट माटोसहितै हाल्नुपर्छ, त्यो हाल्ने अनि मसिनबाट चाहिँ त्यसमा ट्र्याक्टरमा बसेर चलाएको जस्तै चलाउने, तर खेत चाहिँ हिल्याउनु पर्छ र उसले मसिनले चाहिँ धान रोप्ने।
यो चाहिँ कति अलिक खर्चालु मेसिन हो?
करिब करिब 4 लाख रुपियाँ भारूमा, 4 लाखदेखि हाम्रो नेपालमा त अलि महँगो छ, 6 लाख 7 लाखसम्म।
सबै किसानको लागि त्यति उपयुक्त रहन्छ?
सबै किसानले किन्न सक्दैन, तर सर्भिस प्रोभाइडरको रूपमा चाहिँ किसानहरूले युज गर्न सक्छन्। जस्तै मसित छैन, भएको किसानसित म हायरमा लिएर भाडामा लिएर चलाउन सक्छौ,
त्यो चाहिँ तराईको ठाउँमा अलिक बढी उपयुक्त हो,
पहाडको ठाउँमा चाहिँ 2 लाइनवाला होला, त्यसपछि त्यो भन्दा अलिक फ्ल्याट ठाउँमा सम्म परेको
बिउ नै लगाउने, बिउ नै रोप्ने,
बेर्ना चाहिँ
ब्याडमा उमारेको बेर्ना
बेर्ना चाहिँ हालेर
रोपारले रोप्नुको सट्टा मेसिनले
मसिनले रोपाई गर्ने, यो पनि एकदम सस्तो हुन्छ, 10-12 कट्ठा हामी चाहिँ घण्टामा लगाउन सक्छौँ।
धेरै प्रविधि रहेछ है हामीले विकास गरेको
छ,
तर किसानले त प्रयोग गर्ने हिसाबमा हेर्ने हो भन्दै छैन भन्दा नि हुन्छ, कोही कोही किसानले गर्नु,
वास्तवमा केही किसानलाई चाहिँ मात्रै जानकारी पनि छ र यसको फाइदा बेफाइदा धेरै किसानलाई जानकारी नै छैन, वास्तवमा यो हाम्रो कमजोरी चाहिँ भनौँ, हाम्रो मतलब के भनौँ, नारको साइडबाट भनौँ या नेपाल
सबैको तर्फबाट भन्नुहोस् न, सब किसानले पनि खोजी नीति गर्नु हो भने थाहा पाइने रहेछ, तपाईँहरूले पनि विकास गरेका कुरो ल है हामीले यस्तो गरेका छौँ, किसान दाजुभाइहरू तपाईँहरूलाई चाहिन्छ भने किसान दाजुभाइ दिदीबहिनी ल यहाँ छ भनेर भनिदिने हो भने दुवै तर्फबाट चाहिँ प्रयास हुने हुने हो भने त यो त एकदम सजिलो तपाईँले भन्नुभयो, माटोको उर्वरा शक्ति पनि बचाउने, थोरै जनशक्तिले नै काम गर्ने, उत्पादन पनि बढाउने,
अनि
यति धेरै महत्त्वपूर्ण कुरा चाहिँ हामी कहाँ अझै प्रयोग भएको रहनेछ, विकास चाहिँ भएको छ,
बिस्तारै आइरहेको छ। मैले त्यो एकजना किसानको उदाहरण
दिएँ,
तर चाहिँ धेरै किसानले किनिसकेका छन्, तराईमा धेरै किसानले किनेका छन्, पहाडी क्षेत्रमा पनि, हिमालमा त होइन, पहाडी क्षेत्रमा पनि कतिपय समूहमा चाहिँ सञ्चालन भइरहेको छ, तर जुन किसिमले जानुपर्ने हो अझै गएको छैन, हामीले अझै धेरै काम गर्नुपर्ने बाँकी छ।
अब तपाईँले भने अनुसारको पहिलो त्यो धुलोमा छर्ने चाहिँ अब यतिको बेला चाहिँ अहिलेको हिसाबमा कुरा गर्ने भन्दा उपयुक्त छैन, अहिलेलाई
अहिलेलाई
अहिले यो वर्षलाई छैन, तर दुईटा तपाईँले पछिल्लो भन्नुभएको प्रविधि त अहिले पनि उपयुक्त छ,
ड्रमसिडरबाट र ट्रान्सप्लान्टरबाट, तर ट्रान्सप्लान्टरको लागि त फेरि मसिन त चाहियो,
मेसिन चाहियो,
ड्रमसिडर पनि,
ड्रमसिडर चाहिँ सबैभन्दा बढी उपयुक्त रहेछ,
एकदम सस्तो चाहिँ हो, ड्रमसिडर चाहिँ बनाइयो भने मलाई लाग्छ कि 6-7 हजार रुपियाँमा
बन्छ भने कि आफैले बनाउन सक्छ,
वर्कसपमा बनाउन सकिन्छ।
त्यसको लागि चाहिँ किसानलाई तपाईँ के सुझाव भनिदिनुहोस्?
हामी चाहिँ के भन्न सक्छौँ किसान दाजुभाइहरूलाई कि यो चाहिँ प्रविधि चाहिँ एकदम राम्रो छ, सस्तो छ, रोपाई गर्न सजिलो छ, ड्रजरी पनि छैन, मतलब ढाड दुख्ने समस्या पनि हुँदैन, त्यसकारण यो चाहिँ एकदम अनुकूल छ किसानको लागि।
यो चाहिँ जहाँ पनि बनाउँछ ड्रम सिडर चाहियो मलाई भन्यो भने जहाँ पनि बनाइदिन्छ।
हामी चाहिँ मतलब हामीसित कृषि इन्जिनियरिङ महाशाखामा चाहिँ सम्पर्क उहाँहरूले गर्नुभयो भने
अथवा नजिकको कृषि विकास कार्यालयमा गएर सम्पर्क गर्नुभयो नि होला।
त्यो चाहिँ अब उहाँहरूलाई जानकारी छ भने उहाँहरू थ्रु पनि हुन्छ।
तपाईँहरू कहाँ त अब काठमाडौँमा जानकारी लिन त गाह्रो होला सबै
सबै किसानलाई चाहिँ हामी यो पनि भन्छौँ कि हाम्रो स्टेसनहरू बाहिर पनि छ
नार्का स्टेसनहरू
र कृषि विकास कार्यालय थ्रु पनि हामी चाहिँ जानकारी गरेर
समन्वय
गरेर काम गर्छ।
अहिलेको यो बेलाको लागि तपाईँले भन्नुभयो ड्रम सिडर धेरै किसानका लागि चाहिने आवश्यकता पर्ने ड्रम सिडर चाहियो भने तपाईँहरूलाई सम्पर्क गर्ने 6-7 हजारमै बन्छ उतिहेरै बन्छ
बन्न सक्छ। तर यो चाहिँ हामीलाई जानकारी पहिला भयो भने हामी वर्कसपहरूलाई तयार गरेर पहिला नै बनाइदिन्छ।
यसलाई त तेल सेल इन्धन चाहियो
चाहिँदैन, हामी मान्छेले तान्ने हो, श्रमिकले एकजनाले तान्ने र सहयोग गर्ने एकजना। अब जस्तै बिहानदेखि लगातार 7-8 घण्टा त काम गर्न सकिँदैन, तर 8 घण्टासम्म चाहिँ दुईजना किसान के अरे श्रमिकले मिलेर 1.5 बिघा खेत चाहिँ बुवाई गर्न सक्छ।
धेरै छिटो भनेपछि किसानले चाहिँ यो कुरामा चाहिँ यतिखेर ध्यान दिने हो भने यो चाहिँ यति यो वर्ष प्रयोग गर्न सक्ने रहेछ।
यो वर्ष पनि प्रयोग गर्न सक्छन्, बसर्ते उहाँहरूले यदि के अरे ब्याडको राख्नु भएको छैन, ब्याड राखिसक्नु भएको छ भने त उहाँले बिउ त हालिसक्नु भएको छ। र
तपाईँले अहिले यो ड्रम सिटोको कुरामा चाहिँ बेर्न गर्ने हो कि बिउ चाहिँ
बिउ छर्ने हो, तर सानो टुसाएको बिउ
तपाईँले भन्नुभयो 24 घण्टा भिजाउने
अनि त्यसपछि अर्को 24 घण्टा चाहिँ छोपिदिने बोराले अनि सानो अङ्कुरन हुन्छ।
र अहिले यति बेला चाहिँ अब अन्त्यमा भनिदिनुहोस् रोपाई गर्न ठिक्क परेका किसानलाई तपाईँको फेरि पनि के छ आग्रह?
म उहाँहरूलाई त यो साल चाहिँ अहिले चाहिँ के उहाँहरूलाई आग्रह गर्छु कि यो साल यदि उहाँले गरिसक्नु भएको छ अब परम्परागत तरिकाबाट नै लगाउने त अब त भइनै सक्यो हो, तर पनि कतिपय ठाउँमा कारण विशेषले यदि बिउ हाल्नु भएको छैन भने अहिले पनि चाहिँ ड्रम सिडरबाट लगाउन सक्नुहुन्छ र हामीसित भएको चाहिँ ड्रम सिडर उपलब्ध गराउन सक्छौँ, तर उहाँहरूको इन्ट्रेस्ट हुनु पर्यो।
तपाईँलाई धेरै धन्यवाद
र म चाहिँ यो चाहिँ धन्यवाद कृषक दाजुभाइहरूलाई चाहिँ के अनुरोध गर्छु कि यो प्रविधि धेरै राम्रो छ, कृषकको अनुकूल छ, उहाँहरूले यो अपनाए भने हामी चाहिँ धेरै खुसी हुन्छौँ।
हस् धन्यवाद
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नार्का कृषि इन्जिनियरिङ गणेश शाह। धान रोपाईको विषयमा कुराकानीसँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष दलदिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।